र आज चाहिँ हामी पहिलो पत्रुसको सुरुबाटै पढ्दै हामी 17 पदसम्म पढ्नेछौँ। यसरी घरिघरि दोहोऱ्याएर पढ्दाखेरि हामीलाई चाहिँ अझ धेरै फाइदा छ। त्यसैले मनन गर्नुहोस् जब म यहाँ पढ्नेछु, तपाईँले आफ्नो बाइबल हेर्दै यी दिनहरूमा यसबाट मिलेको शिक्षाहरूलाई मनन गर्नुहोस्। प्रभुको सहायताले हामी अगाडि बढौँ। ल, पहिलो पत्रुस 1:1-17 पदसम्म। येशु ख्रिस्टको प्रेरित पत्रुसबाट हुन्छ, गलातिया, कपाडोसिया, एसिया र बिथिनियामा तितर बितर भएका परदेशीहरूलाई परमेश्वर पिताको पूर्व ज्ञान अनुसार आत्माद्वारा पवित्र गरिएर आज्ञाकारिता र येशु ख्रिस्टको रगतको छिटकाउका निम्ति चुनिएकाहरू, तिनीहरूलाई अनुग्रह र शान्ति प्रशस्त हुन्। हाम्रा प्रभु येशु ख्रिस्टका परमेश्वर र पिता धन्य हुन्, जसले आफ्नो ठूलो दया अनुसार येशु ख्रिस्टको मरेकाहरूबाटको बौरी उठाइद्वारा एउटा जिउँदो आशाका निम्ति हामीलाई नयाँ गरी जन्माउनु भएको छ, एउटा अविनाशी, निष्कलङ्क र ओइलेर नजाने पैतृक सम्पत्तिका निम्ति, जो तिमीहरूका लागि स्वर्गमा सुरक्षित राखिएको छ, अनि तिमीहरू चाहिँ अन्तिम समयमा प्रकट हुनलाई तयार भएको मुक्तिका निम्ति परमेश्वरको शक्तिले विश्वासद्वारा सुरक्षित छ। अहिले केही समयका निम्ति खाँचो परिगयो भने नाना प्रकारका परीक्षाहरूद्वारा तिमीहरू दुखित हुन्छ, तापनि यसमा तिमीहरू खुबै आनन्द मनाउँछ, र तिमीहरूको विश्वासको यो जाँच चाहिँ जो आगोद्वारा जाँचिएको नाशवान सुनभन्दा पनि धेरै बढी मूल्यवान छ, येशु ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, आदर र महिमाको कारण ठहरियोस्। उहाँलाई नदेखिकन तिमीहरू प्रेम गर्दछौ, अहिले उहाँलाई नदेखे तापनि विश्वास गरेर तिमीहरू उहाँमा बयान गरेर नसकिने र महिमाले भरपूर भएको आनन्दले खुबै आनन्द मनाउँछौ, र तिमीहरूको विश्वासको परिणाम अर्थात् तिमीहरूका प्राणहरूको मुक्ति प्राप्त गर्दछौ, जुन मुक्तिको विषयमा भविष्य वक्ताहरूले सोधपुछ गरेर यत्नसित खोजतलास गरे, जसले तिमीहरूका आउने अनुग्रहको विषयमा भविष्यवाणी गरे, अनि जब उनीहरूभित्र हुनु नै ख्रिष्टका आत्माले ख्रिष्टका दुःखहरू र त्यसपछि आउने महिमाको विषयमा पहिले गवाई दिनुभयो, तब आत्माले कुन कुरा वा कस्तो समयलाई सङ्केत गर्नुभएको हो भनी उनीहरूले खोज तलास गरे। यी कुराहरूको सेवा उनीहरूले आफ्नो निम्ति होइन तर हाम्रो निम्ति गरिरहेका थिए भन्ने कुरा उनीहरूका प्रकट भएको थियो, जुन कुराहरूको समाचार अहिले तिमीहरूलाई तिनीहरूद्वारा दियो, जसले स्वर्गबाट पठाइनु भएको पवित्र आत्माद्वारा तिमीहरूलाई सुसमाचार प्रचार गरेका छन्, जुन कुराहरूभित्र स्वर्गदूतहरू पनि ध्यानसित हेर्न चाहन्छन्। 13 पद। यस कारण आफ्ना मनका कम्मर कस सचेत रह र अनुग्रहमाथि पूर्ण रूपले आशा राख, जुन अनुग्रह येशु ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरू कहाँ ल्याइनेछ। आज्ञाकारी नानीहरूले चाहिँ आफूलाई आफ्ना अज्ञानतामा गरिएका पहिलेका अभिलाषाहरू अनुसारको नबनाओ, तर जसरी तिमीहरूलाई बोलाउनु हुने पवित्र हुनुहुन्छ, उसरी नै तिमीहरू पनि सबै प्रकारका चालचलनमा पवित्र हो, किनकि यो लेखिएको छ, तिमीहरू पवित्र हो किनकि म पवित्र छु। अनि जसले हरेक मानिसको काम अनुसार मुख नहेरिकन न्याय गर्नुहुन्छ, उहाँलाई तिमीहरू हे पिता भनी पुकार्छौ भने आफ्नो परदेशी भएको समय डरसित बिता। यहाँसम्म हामी पवित्र शास्त्रको पठनलाई राख्नेछौ। हामी प्रार्थना गरौँ। अति पवित्र हाम्रो परमेश्वर पिता, तपाईँको सामु हामी जुग्दछौँ। हामी तपाईँको सन्तान हुन पाएकोमा हामी अति नै धन्यवादी छौँ। हामी लायक थिएनौँ, तर तपाईँको अनुग्रहले, तपाईँको पुत्रद्वारा तपाईँले हामीलाई संसार उत्पत्ति हुनुभन्दा अगाडि नै चुन्नु भएकोले, तपाईँको पवित्र आत्मा पठाएर हाम्रो हृदयमा काम गर्नुभएकोले, तपाईँको सुसमाचार यो वचनले, ख्रिस्टको मृत्यु र बौरी उठाइले, सब तपाईँले गर्दा हामीले यो पाएका छौँ। अनि प्रभु, अब हामीलाई सिकाउनुहोस् यो पवित्रता के हो, तपाईँलाई जान्न सकौँ अनि हामी तपाईँ जस्तो हुन सकौँ। एक एक हृदयमा काम गरिदिनुहोस् हे पिता, हामी बिन्ती गर्दछौँ। यो समय लिइदिनुहोस्, तपाईँको वचन हो, हामी तपाईँका हौँ, हाम्रो हृदयदेखि हामी माग सक्छौँ तपाईँको इच्छा पुरा गर्नुहोस् यहाँ एक हृदयहरूमा, प्रभु येशूको नाम आमेन। खण्डमा चाहिँ पत्रुसले अब चाहिँ दोस्रो अर्थी दिँदछन्। पहिलो अर्थी चाहिँ हिजो हामीले अध्ययन गर्यौँ, पूर्ण रूपले आशा राख, सचेत भएर आफ्नो मनको कम्मर कसेर प्रभु येशू ख्रीष्ट आउँदै हुनुहुन्छ अनि तिमीहरूका अनुग्रह अझ ल्याउँदैछ अनि पूर्ण रूपले आशा राख, त्यसरी जियो। परदेशीहरू हो, तिमीहरूको घर यहाँ होइन। यसरी पहिलो अर्थी चाहिँ हामीले हेरेका थियौँ। अब दोस्रो अर्थी छ, पवित्र हो, पवित्र हो। यो अर्थीलाई चाहिँ हामी हेर्न लागिरहेछौँ। यो पवित्र जीवन जिउनुको आधार चाहिँ परमेश्वर स्वयं आफै हुनुहुन्छ। पवित्रताको आधार चाहिँ परमेश्वर हुनुहुन्छ, परमेश्वर पवित्र हुनुहुन्छ। यसको माने के हो? सर्वप्रथम परमेश्वर स्वयंले नै यो आज्ञा गर्नुभएको कुरालाई विचार गर्नुहोस्, तिमीहरू पवित्र हौ किनकि म पवित्र छु। अनि यो आज्ञा जुन पत्रुसले चाहिँ यहाँ उद्धरण गर्छन् किनकि यसरी लेखिएको छ भनेर, उसले कहाँबाट लेखिएको कुरालाई ल्याउँदैछन् भने चाहिँ उनले चाहिँ लेवीको पुस्तक 11:44 चाहिँ त्यो कुरा ल्याउँदैछन्, जहाँ चाहिँ परमेश्वर इजरायलसँग बोल्दै हुनुहुन्थ्यो, मोसाद्वारा बोल्दै हुनुहुन्थ्यो। अनि उहाँले त्यहाँ भन्नुभएको थियो, तिमीहरू पवित्र हो किनकि म पवित्र छु। त्यसैले परमेश्वरले पत्रुसद्वारा भन्दै हुनुहुन्छ कि हामी सबै कुराहरूमा पवित्र हुनुपर्दछ। त्यो शब्द तपाईँले त्यहाँ देख्नुभएको छ, जुन 15 सबै प्रकारका चालचलनमा पवित्र हो भनेको छ। किन प्रश्न उठ्छ? अनि कारण दिएको छ 16 किनकि यो लेखेको छ, तिमीहरू पवित्र हो किनकि म पवित्र छु। यस कुराले हामीलाई चाहिँ यहाँ दुईटा कुरा सिकाउनुहुन्छ परमेश्वरले। नम्बर 1, कि परमेश्वर स्वयं चाहिँ पूर्ण रूपले, सिद्ध रूपले, पुरा पुर शुद्ध सिद्ध हुनुहुन्छ। उहाँमा एउटै गल्ती छैन, त्रुटि छैन, एउटै अशुद्धता, फोहोर, गल्ती भन्ने छँदै छैन, एउटै पाप छैन उहाँमा, अधर्म छैन। त्यो कारणले नै हो उहाँले चाहिँ हामीलाई माग गर्नुहुन्छ, तिमीहरू पवित्र हुनुपर्छ। उहाँ चाहिँ जो हुनुहुन्छ, जति हुनुहुन्छ र जति जे गर्नुहुन्छ, उहाँ सधैँ नै शुद्ध पवित्र हुनुहुन्छ। हामीलाई यो कसरी थाहा छ भने, उहाँले नै भन्नुभएको छ सबै प्रकारका चालचलनमा पवित्र हो। किन उहाँले भन्न सक्नुहुन्छ? किन उहाँ त्यस्तो हुनुहुन्छ। म सबै प्रकारको चालचलनमा पवित्र भएकोले तिमीहरू पनि सबै प्रकारको चालचलनमा पवित्र हुनुपर्छ। शिक्षा यही नै छ। दोस्रो कुरा हामी यहाँ सिक्छौँ कि परमेश्वर स्वयं आफै नै कुन कुरा ठिक हो भन्ने कुराको माप दण्ड अथवा मानदण्ड हुनुहुन्छ। कुन कुरा ठिक, कुन कुरा पवित्र, कुन कुरा शुद्ध अशुद्ध कसरी जान्ने, उहाँ नै त्यसको नाप हुनुहुन्छ, उहाँ नै त्यसको मानदण्ड हुनुहुन्छ, स्रोत पनि उहाँ नै हुनुहुन्छ। किनकि उहाँले भन्नुभएको छ, तिमीहरू पवित्र हो किनकि म, देख्नुभयो त्यो किनकि भन्ने शब्द, किनकि म पवित्र छु। तिमीहरू पवित्र हुनुपर्छ किनभने म पवित्र छु। के ठिक हो, धार्मिकता के हो, पवित्र के हो भन्ने कुराको मानदण्ड चाहिँ म आफै हो, तिमीहरू चाहिँ मेरो नापमा आउनुपर्छ, तिमीहरू चाहिँ मेरो मानदण्ड अनुसार चाहिँ आउनुपर्छ। त्यसले यो कुराहरू विचार गर्दाखेरि चाहिँ हामीले यो कुरा महसुस गर्छौँ, गर्नुपर्छ कि हाम्रो आँखा है सुन्दैन चाहिँ हाम्रो आँखा चाहिँ परमेश्वरमा लगाइरहनुपर्छ, किनभने उहाँ नै पवित्रताको धार्मिकताको मानदण्ड हुनुहुन्छ, अरू कहीँ पनि छैन, कोही पनि होइन, उहाँ हो। त्यसैले अर्को कुरा हामीलाई महसुस हुन्छ, कहिले पनि हामीले यसरी है मलाई एकचोटि हेर्नुहोस् त मलाई यसरी भन्दाखेरि चाहिँ यसरी भनेको चाहिँ यसरी है यसरी यो भनेको चाहिँ हरिजन्टल भन्छ यसलाई, यसरी कहिले पनि हामीले नापजोख यसरी कहिले पनि हामीले चाहिँ लेखाजोखा गर्नु हुँदैन, गलत। त्यो गर्ने बित्तिकै हामी चाहिँ जवाब ठिक आउँदैन, जहिले पनि यसरी हो किनकि म भन्नुभएको छु उहाँले। अनि त्यसैले यो कुराको बारेमा चाहिँ स्वर्गदूतहरू अति नै सचेत छन्, अति नै संवेदनशील छन् उनीहरू कि परमेश्वर पवित्र हुनुहुन्छ भन्ने कुरामा चाहिँ उनीहरू सजग छ, उनीहरूको पुरै 100% चाहिँ फोकसमा छ उनीहरू। यसैया 6 अध्यायमा एकचोटि हामी पल्टाउँ, यसैया अध्याय 6 यो खण्डमा चाहिँ भविष्य वक्ता यसैयालाई चाहिँ अगम वक्ता हुनका लागि चाहिँ परमेश्वरले चाहिँ बोलाउनुहुन्छ, उसको बोलावट यसैयाको बोलावट यहाँ 6 अध्यायमा छ। उसको प्रचार चाहिँ एक अध्यायदेखि जान्छ, 1, 2, 3, 4, 5 धिक्कार धिक्कार तिमीहरूलाई धिक्कार, तर सबभन्दा पहिले धिक्कार त उसले आफूलाई भर गरेछ, त्यो चाहिँ 6 अध्यायमा छ। धिक्कार मलाई त्यहाँबाट सुरु हुन्छ जब उसले चाहिँ परमेश्वरको बोलावट सुन्छ। त्यसैले समय अनुसार चाहिँ 6 अध्याय चाहिँ घटना चाहिँ पहिलो हो, अनि यहाँ चाहिँ हाम्रो नेपाली भाइमा चाहिँ हाय भनेको छ, मैले धिक्कार भन्ने शब्द चाहिँ वो इज मी मलाई हाय मलाई हाय तिमीहरूलाई भनेर चाहिँ इजरायल अधर्म गर्नेहरूलाई चाहिँ उसले हप्काउनु परेको थियो, तर सबभन्दा पहिले चाहिँ आफ्नै अधर्म उसले देख्नु परेको थियो यसैयाले। अनि यहाँ चाहिँ हामी पढ्नेछौँ 6 अध्यायको 1-7। राजा उज्जियाह मरेको वर्षमा मैले प्रभुलाई एउटा अग्लो र उच्च सिंहासनमाथि बसिरहनु भएको देखेँ, अनि उहाँको वस्त्रको फेरले मन्दिर भरिएको थियो। त्यस सिंहासनको मास्ती र सराफहरू उभिएका थिए, हरेकका 6 पखेटा थिए, 2 तिनले आफ्नो अनुहार ढाकेका थिए, 2 आफ्ना पावहरू छोपेका थिए र 2 तिनी उड्थे, अनि एउटाले अर्कालाई कराएर भने, सेनाहरूका परम प्रभु पवित्र 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 हुनुहुन्छ, सम्पूर्ण पृथ्वी उहाँको महिमाले भरपूर छ। अनि ती कराउनेको आवाजले ढोकाका खाँबाहरू हल्लिए, अनि भवन धुवाले भरियो। तब मैले भने, हाय मलाई, किनभने म नाश भए, किनभने म अशुद्ध ओठहरू भएको मानिस हो, अनि म अशुद्ध ओठहरू भएका मानिसहरूको बीचमा बस्दछु, किनकि मेरा आँखाहरूले राजालाई सेनाहरूका परमप्रभुलाई देखे। तब सराफहरूमध्ये एकजना आफ्नो हातमा झरझराउँदो कोइला लिएर म कहाँ उडेर आए, जसलाई तिनले चिम्टाले वेदीबाट टिपेका थिए, अनि तिनले त्यो मेरो मुख माथि राखिदिए र भने, हेर, यसले तिम्रा ओठहरू छोएको छ र तिम्रो धर्म हटाइएको छ, अनि तिम्रो पापको प्रायश्चित भएको छ। यसैयालाई उसको अगम वक्ता हुनको लागि बोलाइँदाखेरि यो दर्शन दिएको थियो। जहाँ चाहिँ परमेश्वर अति उच्च सिंहासनमा स्वर्गदूतहरूको बीचमा स्वर्गमा बसिरहेको उसले देख्छ र उसले सुन्छ विशेष स्वर्गदूतहरू सराफहरू एकले अर्कोलाई भनिरहेको उनीहरूले एउटै शब्द तीन तीन पटक दोहोऱ्याइरहेका छन् पवित्र 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 भन्दैछन् अनि जब उसले यो देख्छ र सुन्छ अब यशया पनि एकदम सचेत हुन्छ सजग हुन्छ परमेश्वर पवित्र हुनुहुन्छ भन्ने विषयमा अनि उसले के भन्छ हाय मलाई म अशुद्ध छु म अशुद्ध ओठ भएको मान्छे हुँ अनि हामी सबै अशुद्ध छौँ हामी अशुद्ध मानिसहरू छौँ जसले यहाँबाट हामी देख्छौँ कि हामी एकदम संवेदनशील हुनु परेको छ प्रिय दाजुभाइ दिदीबहिनीहरू विश्वासीहरूलाई भन्दैछ कि परमेश्वर कति पवित्र हुनुहुन्छ हामीलाई चाहेको चाहिएछ यसलाई हामीलाई चाहिँ अनि यसैलाई मद्दत गर्नुभयो परमेश्वरले अनि हामीलाई पनि परमेश्वरले मद्दत गर्नुपर्छ उसलाई दर्शन दिनुभयो हामीलाई पनि दर्शन दिनुपर्छ त्यो दर्शन हामीले चाहिँ यहाँ पाउँछौँ हरेक दिन त्यो दर्शन खुल्ला छ हरेक दिन यहीँ हो हामी चाहिँ हामी यहाँ हेर्नुपर्छ अनि हामी चाहिँ हरेक दिन हाय मलाई भन्नुपर्छ अशुद्ध छु अनि परमेश्वरको पवित्रता चाहिँ हामीले जान्नु परेको छ प्रियहरू त्यसपछि चाहिँ पत्रुसले अब अझ अर्की दिन्छन् यो चाहिँ पहिलो पत्रुसमा पल्टाउँ पहिलो पत्रुस अनि यसले चाहिँ अझ अर्की के दिन्छन् भने अनि भन्छन् सत्रपदमा जसले हरेक मानिसको काम अनुसार मुख नहेरिकन न्याय गर्नुहुन्छ उहाँलाई तिमीहरू हे पिता भनी पुकार्छौ भने आफ्नो परदेशी भएको समय डरसित बिताओ यहाँ अझ थप कुराहरू परमेश्वरको पवित्रताको बारेमा हामीलाई सिकाइएको छ त्यो के भने परमेश्वर पवित्र हुनुभएकोले उहाँ न्यायी पनि हुनुहुन्छ अनि तिनवटा कुरा उहाँको न्यायको बारेमा यहाँ हामी सिक्छौँ नम्बर एक उहाँले न्याय गर्नुहुन्छ उहाँले न्याय गर्नै पर्छ जुन कुरा चाहिँ उहाँको पवित्रताको मापदण्डसँग मेल खाँदैन उहाँले त्यसलाई न्याय गर्नै पर्छ जुन कुरा उहाँको पवित्र शुद्धता उहाँको सिद्ध धार्मिकतासँग चाहिँ मेल खाँदैन उहाँले त्यसलाई न्याय गर्नै पर्छ किनभने उहाँ पवित्र हुनुहुन्छ किन उहाँ आफैले त्यो मानदण्ड हुनुहुन्छ उहाँ पवित्र जन हुनुहुन्छ अनि जब त्योसँग मिल्दैन न्याय गर्नै पर्छ अब हामी विश्वासीहरूलाई चाहिँ हरेक दिन कति कुराहरू उहाँसँग मेल खाँदैन हाम्रो सोच हाम्रो भावना हाम्रो विचार हाम्रो हेराइ हाम्रो महत्त्वाकांक्षा हाम्रो सपना विघ्न सबै चिजहरू के अनि के गरिरहनु पर्छ भने हामीले आफैलाई परमेश्वरको सामु न्याय गरिरहनु पर्छ पाप स्वीकार गर्नु भनेको वास्तवमा आफूलाई न्याय गर्नु हो पहिलो कोरिन्थी 11 अनुसार यदि हामीले आफूलाई न्याय गर्यौँ भने उहाँले हामीलाई न्याय गर्नु न भनेको मतलब हामीलाई छडी लाउनु पर्दैन यदि हामी आफ्नो पाप स्वीकार गर्यौँ भने उहाँले छडी लाउनु पर्छ किनभने उहाँ हाम्रो पिता हुनुहुन्छ हामीलाई प्रेम गर्नुहुन्छ उहाँको प्रेम हो हामीलाई छडी लगाउनु तर वास्तवमा परमेश्वरले हामीलाई छडी लगाएर हामीलाई घोक्र्याउँदै हामीलाई बेराउन चाहनुहुन्न उहाँले चाहिँ आफ्नो वचनद्वारा बोलेर हामीलाई डोर्याउन चाहनुहुन्छ त्यही जानुन्न आफ्नो नानीहरूलाई जब चाहिँ ल ल आऊ त भन्न साथ तुरन्त आएको त्यस्तो पो छोराछोरी हुनुपर्छ. लट्ठी नै देखाउनु पर्ने आइज नत्र भने होइन. परमेश्वर त्यसरी गर्न चाहनुहुन्न, उहाँले चाहिँ आफ्नो वचनद्वारा. तर उहाँले न्याय चाहिँ गर्नुहुन्छ. नम्बर दुई, उहाँले न्यायचित न्याय गर्नुहुन्छ. मुख नहेरिकन भने चाहिँ परमेश्वरसित कुनै पक्षपात छैन. उहाँको न्याय केमा आधारित छ? जे ठिक छ त्यसमा आधारित छ. अनि त्यो मापदण्ड जे ठिक छ भन्ने मापदण्ड के हो? उहाँ आफै हो. अनि उहाँले चाहिँ बदल्न बदली गर्नुहुन्न मान्छे पिच्छे अनि समूह पिच्छे बाहिरी सतह हेरिकन उहाँले चाहिँ आफ्नो न्याय गर्नुहुन्न जसरी मानिसहरू गर्छन्. उहाँको न्याय चाहिँ एकदम धर्ममय न्याय हो, उचित न्याय हो, न्यायोचित न्याय गर्नुहुन्छ. पवित्र भनेको त्यो पनि हो. नम्बर तिन, उहाँले न्याय चाहिँ हरेक मानिसको काम अनुसार गर्नुहुन्छ. उहाँको न्यायको आधार यो हो, काम अनुसार. ठुलो सेतो सिंहासनमा उनीहरूले गरेको कामहरू सबै लेखिएको त्यो पुस्तकहरू खोलिनेछन् भनेको छ. परमेश्वर अन्याय गर्नुहुन्न, उनीहरूले गरेको काम अनुसार हो. अनि त्यो नरकको आग हो, त्यो उनीहरूले गरेको काम अनुसार हो. प्रियहरू हो, परमेश्वर कठोर हुनुहुन्न, परमेश्वरले प्रेम नगरेको होइन, परमेश्वरले उनीहरूलाई वचनहरू उपाय नदिएको पनि होइन, दिनलाई बाध्य पनि थिएन, उहाँको अनुग्रहले हो. तैपनि अन्तिम न्याय जब हुन्छ उनीहरूको कामहरू अनुसार, उनीहरूले बोलेको वचन अनुसार, उनीहरूले भनेको कुराहरू, उनीहरूले गरेको कामहरू, सोचेको विचारहरू अनुसार हुनेछ. अनि हामी विश्वास गर्नेहरू पनि हो, हाम्रो काम अनुसार अहिले नै गरिरहनुहुन्छ उहाँले त अहिले नै. अनि त्यो अनुशासन चाहिँ न्याय हो. वास्तवमा जब उहाँले छडी लाउनुहुन्छ उहाँले प्रेममा, तर उहाँ पवित्र हुनुभएकोले न्याय गर्नुपर्छ. एउटा विश्वासी जवान छ, ऊ अगाडि बढ्दैछ, तर केही समय ऊ होसियार नभएको कारणले ऊ चाहिँ व्यभिचारमा फस्छ. अब परमेश्वरको वचनले भन्छ ऊ चाहिँ निर्दोष छैन, अब ऊ क्षमा पाउँछ, तर ऊ कसरी एउटा मण्डलीको अगुवा हुन सक्छ? म त बुझ्न सक्दिनँ, ऊ त हुन सक्दैन. होइन, ऊ परमेश्वरको सन्तानै हो, उसले क्षमा पाएको छ, उसको मुक्ति गुमाउँदैन, तर यही संसारमा पनि अब उसले गुमाएको छ, गुमाएको छ. राजाहरूको राजाको सेवा गर्ने मौका अनि उहाँको निम्ति गवाही हुने मौका, उहाँले दिनुभएको दानहरू प्रयोग गरेर धेरैको लागि आशिष हुने पनि मौका, धेरै चिज गुमाउँछ. त्यसले यही संसारमा पनि न्याय गर्नुहुन्छ प्रियहरू परमेश्वरले. गलत निर्णयहरू हल्का होइन. अनि भविष्यमा पनि न्याय गर्नुहुन्छ. अनि पिताले चाहिँ आफ्नो पुत्रलाई दिनुभएको छ, ख्रिस्टको न्याय आसनमा हाम्रो सबै कामहरूको लेखाजोखा हुनेछ. विश्वासीहरूको जे जति गर्न सक्थ्यो नि त्यति गरे कि गरेन त्यति हो. जे गर्न सकिन्थ्यो, तपाईँ जति जे जहाँ हुनुहुन्छ त उहाँले भन्नु यति त गर्न सक्थ्यो तिमीले, मलाई थाहा छ, त्यति चाहिँ गरे कि गरेन. अनि त्यसअनुसार न्याय हुन्छ प्रियहरू. अनि हामीलाई चाहिँ परमेश्वरले चाहिँ इनाम दिन चाहनुहुन्छ. उहाँ पवित्र हुनुहुन्छ अनि त्यसैले उहाँ न्याय गर्नुहुन्छ. हामीले बोलेको, हामीले सोचेको, हामीले भनेको, त्यसैले हामी विश्वासीहरू हामी कसरी जिउनुपर्छ भन्ने कुरा अब पत्रुसले चाहिँ यहाँ भन्छन् सत्र पदमा. अनि जसले हरेक मानिसको काम अनुसार मुख नहेरिकन न्याय गर्नुहुन्छ, उहाँलाई तिमीहरू हे पिता भनी पुकार्छौ भने आफ्नो परदेशी भएको समय डर सित बिता। परदेशी भएको समय डर सित बिता, डर सित बिताओ रे। एउटा परदेशमा गए जस्तो, परदेशमा ओहो ठाउँ पनि चिन्दैन, अनेकौँ डरहरू हुन्छन्, भाषा पनि बुझिँदैन, एक किसिमको स्वस्थ खालको डर चाहिँ चाहिन्छ प्रियहरू। जस्तो कि रोगसँग डराउनु स्वस्थ खालको डर हो, रोगसँग डराउनु पर्छ। हस्पिटलमा डक्टरहरू निरन्तर तारन्तार हात चाहिँ त्यो केले भिजाइ नै रहेको हुन्छ, मुख छोपि नै रहेका छन्, कपाल पनि कुनै केले छोपि नै रहेका छन्, उनीहरू रोगसँग डराउँछ। उनीहरूलाई थाहा छ रोग एकदम खतरनाक हुन्छ, अनि हामी पनि हाम्रो घरमा पुगेको छैनौँ, हामी परदेशमा छौँ, टाढा छौँ, यात्रा धेरै बाँकी नै छ, अनि हामीसँग एउटा स्वस्थ खालको डर हुनुपर्छ। बेहोसियारी हुनु निश्चिन्त एकदम के हुन्छ र केही हुँदैन, त्यस्तो खालको भावना लिएर चाहिँ यो संसारमा जिउनु चाहिँ एकदम मूर्खता हो। हितोपदेश 14:16 एउटा पदमा एकछिन हेरेर म यहाँ फर्किहाल्नेछ। हितोपदेश 14:16 लेखेको छ, बुद्धिमान मानिस डराउँछ र खराबीबाट हट्छ, तर मूर्ख चाहिँ राखिन्छ र निश्चिन्त भई बस्छ। हितोपदेश 14:16। त्यसैले डराउनुहोस् प्रियहरू, किनभने तपाईँलाई फोहोर बनाउने, अशुद्ध पार्ने धेरै 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 परीक्षाहरू छन्, धेरै शैतानको पासाहरू छन्। डराउनु छ, तपाईँको घर र मेरो घर चाहिँ जहाँ ख्रिस्ट हुनुहुन्छ त्यहाँ हो, जहाँ चाहिँ पूर्ण पवित्र ज्योति मात्र छ, जहाँ पवित्र परमेश्वर हुनुहुन्छ। तर अहिले हामी यहाँ छौँ, हामी डराउनु परेको छ कि हामी चाहिँ परमेश्वरको विरुद्धमा पाप नगरौँ भनेर। स्पर्जन, चार्ल्स स्पर्जन है, जो चाहिँ बेलायतमा 150-200 वर्ष अगाडि प्रचारक हुनुहुन्थ्यो, 150 वर्ष अगाडि, अनि जसद्वारा प्रभुले धेरै आत्माहरू बचाउनु भयो, धेरै खेतालाहरू उठाउनु भयो, ठुलो जागृति ल्याउनु भयो। स्पर्जनले पवित्रताको बारेमा भनेको कुरा चाहिँ म पढ्न चाहन्छु। उसको शब्द, उसले चाहिँ महापवित्रता भन्ने शब्द प्रयोग गर्छ, है, पवित्र मात्र भएन महापवित्रता। उसले भन्छ महापवित्रताले हामीलाई यस संसारको प्रेमबाट स्वतन्त्र पार्छ र हामीलाई यसबाट विदा लिनलाई तयार बनाउँछ। महापवित्रता भन्नाले पापदेखि अत्यन्तै डर लाग्न र पूर्ण रूपको विशुद्धताको उत्कट चाहना हुनु। म फेरि पढ्दिन्छु, महापवित्रताले हामीलाई यस संसारको प्रेमबाट स्वतन्त्र पार्छ र हामीलाई यसबाट विदा लिनलाई तयार बनाउँछ। महापवित्रताले, पवित्र जीवनले, पवित्रतालाई जब हामी प्रेम गर्छौँ, महापवित्रता भन्नाले पापदेखि अत्यन्त डर लाग्न, त्रसित हुन, हरर अफ सिन भन्छ उसले, र पूर्ण रूपको विशुद्धताको उत्कट चाहना हुन, पवित्र हुन पायो, म पवित्र हुन चाहन्छु, अलिअलि पनि होइन एकदम चाहन्छु, उत्कट चाहन, महापवित्रता भन्नाले यो हो। त्यसपछि पत्रुसले चाहिँ आफ्नो पत्रमा पवित्रताको यो आधार चाहिँ परमेश्वर नै हुनुहुन्छ, मानदण्ड उहाँ नै हुनुहुन्छ भनिसकेपछि चाहिँ उनले चाहिँ पवित्र जीवन जिउनेको तरिका बारेकोमा उसले बताउँछ, कसरी जिउने पवित्र जीवन। उसले चाहिँ एकदम छटकरीमा दुईवटा कुरा बताउँछ. एकातिर चाहिँ यसरी चाहिँ होइन, अनि अर्कोतिर यसरी चाहिँ हो. है, त्यसैले पहिला होबाट जाउँ अनि त्यसपछि होइनमा जाउँ. है, पहिला चाहिँ त्यो सकारात्मक तरिका, अनि त्यो चाहिँ उसले 14 पदमा यसरी सुरु गर्छ. आज्ञाकारी नानीहरूले चाहिँ त्यसरी सुरु गर्छ. पवित्र जीवन जिउने कसरी? आज्ञाकारी नानीहरूले चाहिँ. यहाँ कतिजनाको छोराछोरी छन्? तपाईँहरूको छोराछोरीहरू कति आज्ञाकारी छन्? यदि केही मात्रामा आज्ञाकारी छन् भने, अझ धेरै आज्ञाकारी छन् भने त तपाईँ बुवा आमाहरू धन्य हुनुहुन्छ. कति खुसी हुनुपर्छ तपाईँहरू. तर त्यो चाहिँ त्यो त्यतिकै भएको त होइन. तपाईँले समय लिएको हुनैपर्छ उनीहरूलाई यो सिकाउनलाई, आज्ञा पालन गर्न सिकाउनलाई. तपाईँले परिश्रम गर्नुपर्छ, धैर्य गर्नुपर्छ, ठुलो प्रेम चाहिन्छ यो हासिल गर्नलाई त. अनि अहिले चाहिँ अब तपाईँले चाहिँ आऊ भन्दा आउँछ, बस भन्दा बस्छ, भनेको गर्छ, राम्रोसँग गर्छ, खुसीसाथ गर्छ, पुरै गर्छ भने चाहिँ त्यो जस्तो बुवामा, खुसी बुवामा को होला? त्यस्तो बुवामा हामी हुन पर्छ, हामी हुन चाहनुपर्छ. हाम्रो निशाना त्यहाँ हुनुपर्छ. कतिजना चाहिँ यहाँ युवाहरू हुनुहुन्छ, अनि प्रभुको योजनामा तपाईँहरूको एक दिन परिवार र छोराछोरी भयो भने तपाईँले चाहिँ आफ्नो नानीहरूलाई आज्ञाकारी नानीहरू हुन सिकाउनुपर्छ. किन? फेरि प्रश्न, फेरि उहाँलाई हेर्नुपर्छ. आफ्नो बुवा आमालाई आज्ञा पालन गर, 10 आज्ञामै भनेछ. यो पहिलो आज्ञा हो प्रतिज्ञासहितको, आफ्नो बुवा आमाको आदर गर. नानीहरू हो, प्रभुमा आफ्नो बाबुआमाको आज्ञा पालन गर, किनकि यो उचित छ. यसले प्रभुलाई साह्रै खुसी पार्छ. अनि यसले बुझ्न सक्छौँ कति खुसी बनाउँछौँ हाम्रो परमेश्वर पितालाई जब हामी विश्वासीहरूले चाहिँ उहाँको आज्ञा मान्छौँ. उहाँलाई साह्रै खुसी बनाउँछौँ जब हामी उहाँको आज्ञा मान्छौँ. तब हामी उहाँ जस्तै पवित्र हुन थाल्छौँ. हामी अभ्यासमा, जीवनमा पवित्र बन्दै जाने नै उहाँको वचन पालन गरेर हो. पत्रुसले यही सिकाउँदैछ. नम्बर एक चाहिँ यही हो. अनि त्यसैले यसबाट चाहिँ हामीले एउटा पाठ सिक्नु छ हामी विश्वासीहरूले, कि पवित्रताको जिम्मेवारी चाहिँ मा हाम्रो भाग छ, ठुलो भाग छ आज्ञा पालनमा. त्यो भाग चाहिँ धेरै पटक चाहिँ कोही कोहीले चाहिँ यसरी भन्छन्, किन यसो गर्यो, अनि तिमीले यसो गर्नु हुँदैन थियो भनेर कसैलाई सम्झाउँदाखेरि चाहिँ तपाईँले किन यसो गर्यो भन्दाखेरि यस्तो खालको जवाफ आएको छ. मैले मलाई नै यसरी जवाफ दिएको छ, म अगाडि बढ्छु भन्छु फेरि पापले मलाई लडाउँछ, म अगाडि बढ्छु भन्छु पापले मलाई लडाउँछ. होइन, खास उसले भन्नुपर्ने के भने, मैले आज्ञा माने, पापले मलाई बस्नु पार्यो होइन, मैले परमेश्वरको आज्ञा पालन गरिनँ. त्यो हो वास्तवमा त्यो इमान्दार जवाब चाहिँ त्यो हो. त्यो अर्को चाहिँ बहाना मात्र हो. त्यसैले हामीले चाहिँ हाम्रो पवित्रतामा चाहिँ हामी अघि बढ्दैछौँ कि पछि हट्दैछौँ भन्ने कुरा चाहिँ पापले मलाई लडायो कि मैले उसलाई लडाएँ भन्ने कुरा होइन, कि मैले भनेको माने कि मानिनँ भन्ने कुरा. आज्ञाकारी नानीहरू चाहिँ भनेको चाहिँ अर्को कुरा चाहिँ. अब अर्को तर्फबाट पनि पत्रुसले चाहिँ हामीलाई भन्छन् यो 14 पदमा, आज्ञाकारी नानीहरू चाहिँ आफूलाई आफ्नो अज्ञानतामा गरिएका पहिलेका अभिलाषाहरू अनुसारको नबनाऊ। अनि एउटा कुरा है मैले तपाईँलाई भन्नुपर्छ, अहिलेको बुँदामा चाहिँ आज्ञा पालन गर्नलाई परमेश्वरले सबै प्रबन्ध गर्नुभएको छ। तपाईँलाई एउटा नयाँ स्वभाव दिनुभएको छैन, तपाईँलाई पवित्र आत्मा दिनुभएको छैन, तपाईँको पिताको दाहिने हातमा प्रभु येशू तपाईँको लागि प्रार्थना गरिरहनु भएको छैन, तपाईँसँग यो आत्माको तरवार छ, तपाईँसँग सारा प्रार्थना भन्ने हतियार छ, धार्मिकता कवच छ, मुक्तिको टोप छ, के छैन तपाईँसँग? के दिनुभएको छैन परमेश्वरले तपाईँलाई? सबै दिनुभएको छ। अब भन नभनाऊ, हामी परमेश्वरसँग चाहिँ इमान्दार हुनै पर्छ यदि हामी पवित्रता जान्ने हो भने, उहाँलाई चिन्ने हो र हामी चाहिँ उहाँ जस्तो हुने हो भने। अब अर्कोतिरबाट चाहिँ म यहाँ कुरा गर्न लागिरहेछ, त्यो के भने, पतुसले भन्छन् कि आफ्नो अज्ञानतामा गरिएका पहिलेका अभिलाषाहरू अनुसारको नबनाऊ। यताबाट पनि सिकाउँदैछन् अब पवित्र जीवन व्यवहारिकतामा उतार्ने कुरामा। यहाँ चाहिँ यो पहिलेका भन्ने शब्द छ, भनेपछि हामीले मुक्ति पाउन अगाडिको कुरा, अनि पहिलेका अभिलाषाहरू भनेको छ, भनेको त्यो बेलाको खराब इच्छाहरू, पापपूर्ण इच्छाहरू प्रबल। अनि त्यसपछि यहाँ भनेको छ के अरे, त्यो चाहिँ अज्ञानतामा, आफ्नो अज्ञानतामा थियो भन्दैछ त्यहाँ, जस्तो कि परमेश्वर अति नै सहनशील हुनुहुन्छ, हामीले जहिले पनि देख्छौँ। जब ख्रिस्ट येशूलाई होइन बराब्बालाई छोडिदियो भन्दै थियो नि, तैपनि त्यहाँ पवित्र आत्माले टिप्पणी गर्नुहुन्छ अज्ञानतामा त्यो गरेको थियो भन्छ। जब मूर्ति पूजामा डुबेका मान्छेहरूलाई हेर्नुहुन्छ, अब पहिलेको बितेको समय चाहिँ अज्ञानतामा थियो, अबदेखि चाहिँ पश्चाताप गर भन्नुहुन्छ। अनि त्यसैले यहाँ पनि हामीलाई पनि भन्दैछ, पहिलेको अज्ञानतामा हो हामी त्यसरी जियौँ अभिलाषहरूमा, तर अब चाहिँ उहाँले भन्नुहुन्छ त्यस अनुसारको नबनाओ। अब त्यो शब्दलाई हेर्दैछौँ, यहाँ चाहिँ के भन्दैछ भने, त्यस अनुसारको नबनाऊ भन्दाखेरि चाहिँ उही नमुना अनुसार बनाइनको लागि चाहिँ आफूलाई सुम्पने कुरा हो, है आफूलाई सुम्पने कुरा हो, है आफैलाई, अनि यो गरिरहने कुरा, गरि नरह भन्दैछ, यो गरि नरह, है के नगर, आफूलाई चाहिँ पुरानो अभिलाषाहरू अनुसारको त्यो साँचोमा ढालिनको लागि चाहिँ आफूलाई नदेऊ, है दिनु पर्दैन, नदेऊ भन्दैछ। त्यो अज्ञान त म गर्यो जब तिमीहरूको मन अन्धकार थियो। अनि जुन यो पहिलेको भन्ने शब्द फेरि हेर्नु परेछ, पहिलेका भनेछ नि, त्यो शब्द चाहिँ एफएसी 4:22 प्रयोग भएको छ, त्यसैले त्यहाँ हेरौँ, एकदम महत्त्वपूर्ण कनेक्सन हामीले गर्ने समय। एफसी 4:22 पहिले त थिएन तिमीहरूलाई, अज्ञानमा थियो, त्यो रद्दी फिल्महरू हेर्थ्यो, त्यो सडेको उपन्यासहरू पढ्थ्यो, अनि मूर्ख साथीहरूसँग हिँड्थ्यो, त्यो अज्ञान त अब गर्यो हो, तर अब त तिमीहरूलाई प्रकाश छ, शिक्षा छ, ज्ञान छ भन्दैछ यहाँ। अब एफसी 4:22 चाहिँ त्यो पहिलेको भन्ने शब्दलाई नलाएको छ, एफसी 4:22 तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मान्छेलाई फालिदियो जो धोकापूर्ण लालचहरूद्वारा भ्रष्ट हुन्छ। त्यसैले यो पहिलेको भन्नासाथ यो पुरानो मान्छेको कुरा गरिरहेछ यहाँ हामी देख्छौँ। त्यो अभिलाषाहरू सबै त्यो पुरानो मान्छेको हो, धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट छ। पावलले भन्छ त्यही शब्द प्रयोग गर्दै, पहिले त म निन्दा गर्ने थिएँ, अत्याचारी थिएँ, तर मैले कृपा पाएँ। पावलले पावलको पनि पहिलेको जीवन थियो, हाम्रो पनि पहिलेको थियो, तर त्यो पुरानो पहिलेलाई चाहिँ प्रभु यीशुले क्रुसमा टाँगिदिनु भएको छ, हामीलाई छुटकारा दिनुभएको छ, हामीलाई नयाँ स्वभाव दिनुभएको छ, ख्रिस्टमा नयाँ सृष्टि छौँ। अब हामी चाहिँ आज्ञा पालन गर्ने हो, सिम्पल हो। परमेश्वरले भन्नुभएको छ, परमेश्वरले फुकाइदिनु भएको छ, सिक्री चुहाइदिइसक्नु भयो, अब बसमा पऱ्यो भने त्यो त के हो भने त्यो सिक्री लिएर चाहिँ फेरि यसरी आफूलाई चाहिँ बाँध्न थाल्नु जस्तै हो, बिस्तारै सिक्री आफूलाई बाँध्न है, त्यो आफूलाई गरेको हो, जबकि उहाँले चाहिँ हामीलाई फुत्काइसक्नु भयो। हाम्रो ध्यान चाहिँ पहिला त हाम्रो मनको कुरा छ, त्यसैले पहिलो अर्थीमा त्यही थियो, त्यसपछि अब आज्ञा पालनको कुरा छ। अब यहाँ चाहिँ एउटा अर्को शब्द छ, हेर्नुहोस् न, यो चाहिँ पन्ध्र पदमा, तर जसरी तिमीहरूलाई बोलाउनुहुने पवित्र हुनुहुन्छ उसरी नै तिमीहरू पनि सबै प्रकारका चालचलनमा पवित्र हो। प्रोजेक्टर अन गरन्दामा यहाँ भनेको छ, सबै प्रकारका चालचलनमा पवित्र हो। अब यो विचार गर्न चाहन्छौँ, कति पवित्र हुनुपर्छ म परमेश्वर? उहाँले भन्नुहुन्छ सबै प्रकारका चालचलनमा, कुन चाहिँ समयमा म पवित्र नभए हुन्छ, कुन चाहिँ ठाउँमा म पवित्र नभए पनि हुन्छ होला, त्यस्तो कुनै ठाउँ छैन, कुनै समय पनि छैन। जब हामी चाहिँ लाई परमेश्वरले चाहिँ छुट दिनुभएको छ, एकजना उहाँको पनि चित्र भइदियो भने थियो, यो अर्को चित्र हो तर यो पनि काम लाग्छ अहिले। यसकै रबर्ट मुरे मक्सेन भन्ने चाहिँ एकजना पास्टर हुनुहुन्थ्यो स्कटल्यान्डमा, अनि उहाँ चाहिँ 30 वर्षको उमेरमै उहाँ प्रभुमा सुत्नुभयो। तर उहाँको जीवन यस्तो पवित्र जीवन थियो भनेर चाहिँ त्यहाँ गवाही वर्षौँसम्म रहेर आयो कि उहाँ जीवितै हुँदाखेरि चाहिँ त्यहाँ ठुलो जागृति भयो, अनि उनले चाहिँ भनिन्छ प्रचार गर्दाखेरि पुलपिट चाहिँ आँसुले भिजाउँथ्यो, अनि उसले चाहिँ यसरी गरेको प्रार्थना चाहिँ हाम्रो लागि चाहिँ अनुसरण गर्नु चाहिँ उचित लाग्छ मलाई। अनि मैले पनि यसरी प्रार्थना गर्न थालेको छु। उसले भन्छ, प्रभु त्यति नै पवित्र मलाई बनाउनुहोस् जति एउटा क्षमा पाएको पापी पवित्र बन्न सक्छ। प्रभु त्यति नै पवित्र मलाई बनाउनुहोस् जति एउटा क्षमा पाएको पापी पवित्र बन्न सक्छ। अनि उसको साथी थियो समकालीन होरेसियस बोनार भन्ने, अनि चाहिँ 150 वर्ष अगाडिको कुराहरू पढ्दैछ। होरेसियस बोनारले यसरी लेखेका छन्, पवित्रता भन्ने कुरा हाम्रो व्यक्तित्वको सबै भागहरूमा विस्तारित हुने कुरा हो, यसले हाम्रो अस्तित्वलाई पुरापुर भरिदिन्छ। हाम्रो जीवनलाई नै पुरै ढाक्छ। हामी जे जति छौँ त्यसलाई पुरै रङ्गाइदिन्छ। अर्थात् जे गर्छौँ वा सोच्छौँ वा बोल्छौँ वा योजना गर्छौँ, सानो कुरा होस् या ठुलो, बाहिरी वा भित्री, नकारात्मक वा सकारात्मक, हाम्रो प्रेम गराए वा घृणा गराए, हाम्रो दुःख मनाए वा आनन्द मनाए, हाम्रा मनोरञ्जनहरू, हाम्रा कामधन्दाहरू, हाम्रा मित्रताहरू, हाम्रा व्यक्तिगत सम्बन्धहरू, हाम्रो मौनताहरू, हाम्रा बोली वचनहरू, हाम्रो पढ्ने कुराहरू, हाम्रा लेखनहरू, हाम्रा बाहिर जवाईहरू र हाम्रा आगमनहरू, हाम्रो पुरा मनुष्यत्व, आत्मा, प्राण र शरीरलाई प्रभावित पार्ने कुरा हो पवित्रता भनेको। परिशेष बनारले चाहिँ यसरी लेख्छन्, सबै प्रकारका चालचलनमा पवित्र हो। त्यसैले हामीले के यहाँ सिक्यौँ भने पवित्रता परमेश्वरलाई चाहिँ पूर्ण रूपले महत्त्वपूर्ण छ, अलिअलि होइन, पुरै महत्त्वपूर्ण छ। पवित्र जीवन, व्यक्तिगत पवित्र जीवन, उहाँको छोराछोरीको हुनु चाहिँ उहाँको लागि चाहिँ नम्बर एक कुरा। त्यसैले हामी चाहिँ हरेक दिन जब बिहान उठ्छौँ, हाम्रो चाहिँ यो अठोट बनाऊ, हामी प्रार्थना गरौँ रबर्ट मरेनक्सेनले जस्तै, परमेश्वर म चाहिँ सबै प्रकारको चालचलनमा, मेरो सबै पक्षहरूमा म पवित्र हुन चाहन्छु, जस्तै सुकै मूल्य तिर्नु परे पनि, त्यो चाहिँ चाहिन्छ। अनि हृदयदेखि हुनुपर्छ, मलाई दुःख परोस्, मलाई चोट परोस्, मलाई गाह्रो आओस्, साह्रो आओस्, सजिलो होस्, मतलब छैन, म चाहिँ पवित्र हुन चाहन्छु, चाहना। अनि छ नि एडब्ल्यु टोजरले चाहिँ यसरी भनेको थिए, एडब्ल्यु टोजर अमेरिकाको प्रचारक चाहिँ 50 वर्ष अगाडि जस्तो भनेको थिए, एकजना व्यक्ति त्यति नै पवित्र हुन्छ जति पवित्र ऊ हुन चाहन्छ, चाहेको नभएको भन्ने हुँदैन, बुझ्नुभयो? एउटा व्यक्ति त्यति नै पवित्र हुन्छ जति ऊ पवित्र हुन चाहन्छ। तपाईँ त्यति नै पवित्र हुनुहुन्छ जति तपाईँले चाहनुभएको छ आजसम्म। त्यसैले सबै कुरा परमेश्वर र तपाईँको बिचमा जे जे छन् फालिदिनुहोस्। कुनै पनि कुरा जसले तपाईँलाई चाहिँ खिच्छ, परमेश्वरबाट अन्यत्र लान्छ, टाढा लान्छ, तपाईँको आफ्नै विचार, अन्यायको पालन, विद्रोह, व्यवस्था, जेसुकै होस् त्यस्तो खालको सोचाइहरू, अनि सांसारिक मोज मजा, सांसारिक धनसम्म, जेसुकै होस् मतलबै नगर्नुहोस्। नम्बर एक कुरा चाहिँ पवित्रता हो। परमेश्वर पवित्र हुनुहुन्छ र जब हामी पवित्रता खोज्छौँ तब हामी खुसी पनि हुन्छौँ। यदि हामी खुसी खोज्यो भने पवित्रता नखोजिकन हामी खुसी पनि हुँदैन। परमेश्वरले हामीलाई चाहिँ खुसी खोज भनेको छैन, हामीलाई पवित्रता खोज भन्नुभएको छ। अनि आनन्द, शान्ति सब चाहिँ फल हो, त्यसको प्रतिफल हो। परमेश्वरको वचनबाट तपाईँलाई यताउता लाने, यो थोरै पढ्न थाल्ने, थोरै 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 सब सेलाउन थाल्ने, जुनसुकै चिज जेसुकै छ तपाईँको जीवनमा प्रियहरू हो, त्यसलाई हटाउनुहोस्, अलग गर्नुहोस्। पवित्रता चाहिँ तपाईँको जीवनको चाहिँ तपाईँको मुटु नै हो। क्रिस्चियन जीवनमा चाहिँ यो बिना केही पनि छैन। परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्। प्रार्थना गरौँ।